नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 30 गते सोमबार, श्रावण कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार 14 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल्लागा 4। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, हिमताल विस्फोटबाटै मुस्ताङमा बाढ़ी शीर्षकमा गोर्खा पत्रबाट लिँदैछौ। मुस्ताङमा पनि हिमताल फुटेर हिमबाढ़ी गाउँ पसेको पुष्टि भएको छ। गत मंगलबार साँझ मुस्ताङको लोमानथाङ वड़ा नम्बर 4 हिमताल फुटेर चुमजुङ गाउँको छुआमा खोलामा आएको बाढ़ी हिमताल फुटेर आएको पुष्टि अनुसन्धान कर्मीहरूले गर्नुभएको हो। मुस्ताङमा भएको हिमताल विस्फोट उच्च हिमाली क्षेत्रमा अहिलेसम्म अभिलेख भएको तेस्रो सबैभन्दा उचाइमा भएको घटना मानिएको छ। सबैभन्दा उचाइमा भएको हिमताल विस्फोटको घटना सन् 1985 यही ताल नजिकै भएको थियो। जल तथा मौसम विज्ञान विभाग हिमताल फुटेको घटनाको अन्तिम पुष्टि गर्न लागि परेको छ। मौसमविद विनोद पराजुलीले पनि विभागको प्रारम्भिक अनुसन्धानले हिमताल फुटेको अनुमान गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हाम्रो पूर्वानुमान पनि हिमताल फुटेको भन्ने नै हो, तर त्यसको पूर्ण पुष्टिका लागि अन्तिम काम गर्दैछौ। अमेरिका स्थित अलास्का विश्वविद्यालयका नेपाली हिममण्डल अनुसन्धानकर्ता अमृत थापाले भने मुस्ताङको लोमानथाङमा हिमताल विस्फोट भएर नै गाउँमा आकस्मिक बाढ़ी आएको पुष्टि गर्नुभएको छ। बाढ़ी आएको अघिल्ला केही दिनमा मुस्ताङमा कतै ठूलो वर्षा नभएको रेकर्ड जल तथा मौसम विज्ञान विभागको छ। कालीगण्डकी नदीको स्रोतमा रहेको हिमनदी सन् 2001 2025 प्रत्येक वर्ष झण्डै 20 मिटरका दरले सर्दै गएको पाइएको अनुसन्धानकर्ता थापाले बताउनुभयो। पुराना तस्विर तथा तथ्यका आधारमा हेर्दा समुद्री सतहदेखि 5,700 मिटरको उचाइमा रहेको उक्त हिमनदीको मुहान हिमताल थियो। सन् 2009 हिमनदीको माथिल्लो किनार सर्दै 5,900 मिटरदेखि 6,100 मिटरमा तालहरू बन्न थालेको पाइएको छ। उहाँले भन्नुभयो, जुन प्राय हरेक वर्षको जाडोयाममा जम्ने गर्मीयाममा फेरि पग्लिएर तालको रूप लिएको देखिन्छ। यी तालमध्ये एउटा ताल अघिल्ला हप्ताहरूमा स्थिर रूपमा बढ़दै गएर करिब 0.016 वर्ग किलोमिटरको आकारमा उकासिएको थियो। त्यही ताल नै गत मंगलबार फुटेर लोमानथाङमा हिमबाढ़ीका रूपमा उर्लेको थियो। हिमनदीको तल्लो भागमा नभई माथिल्लो सतहमा यस्ता तालहरू बन्नु यस क्षेत्रका लागि नौलो भएको थापाको भनाई छ। हिमताल विस्फोटबाटै मुस्ताङमा बाढ़ी शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट छाउगोठमा सुतेकी महिलालाई सर्पले डस्दा मृत्यु शीर्षकको खबर लिँदैछौ। कञ्चनपुरको कृष्णपुर नगरपालिका एक निगालीकी 32 वर्षीय कमला आउजी दमाई शुक्रबार महिनावारी हुनुभयो। साँझ पख छोराहरूले खाना बनाएर खुवाउनुभयो। त्यसपछि सुत्न उहाँ 100 मिटर परको छाउगोठमा जानुभयो। घर आँगन छेउमै रहेको आफ्नो छाउगोठ चुहिन्थ्यो र लिपपोत पनि गरिएको थिएन। त्यसैले जेठानी नाता पर्ने सीता औजीको छाउगोठमा जानुभएको थियो उहाँ। राति 10 बजे कमला सुतेको गोठबाट 81 चिच्याएको आवाज आयो। दिदी मलाई बचाऊ, साँपले मारिहाल्यो भन्नुभयो। आत्तिदै गोठ पुग्दा होसमा हुनुहुन्थेन। कमलाकी जेठानी सीता आउजी भन्नुहुन्छ, बेहोस भइसकेकी थिइन्। अस्पताल लैजान पनि घरमा नाबालक छोराहरू बाहेक कोही थिएनन्, न उनको साथमा पैसा थियो। कमला सुतेको गोठ सीताको आँगनबाट 10 मिटर दूरीमै छ। सीताका अनुसार कमला झूल बाहिर टाउको निकालेर सुत्नु भएको थियो। सर्पले उहाँको गालामा डसेको देखियो। सीताले 13,000 रूपियाँ बन्दोबस्त गरेपछि कमलालाई सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएको थियो। राति 12 बजे अस्पताल पुर्याएकी उहाँको 2 बजेबाट स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि डाक्टरले सघन उपचार कक्ष आईसीयूमा राख्नुपर्ने भन्नुभयो, तर अस्पतालमा आईसीयू खाली थिएन। अवस्था निकै नाजुक भएपछि बिहान 4 बजेपछि आईसीयूमा राखियो। कमलाका जेठाजु सिद्ध आउजी भन्नुहुन्छ, शनिबार साँझ 8 बजे उपचारका क्रममा कमलाको मृत्यु भएको चिकित्सकले घोषणा गर्नुभयो। कमलाको परिवार लामो समयदेखि भारतमा बस्दै आएको छ। उहाँ श्रीमान पूरनसँगै भारतको सुरतमा मजदूरी गर्नुहुन्थ्यो। उहाँका 15, 10 र 8 वर्षका छोरा छन्। छोराहरूको पढ़ाईका लागि भनेर उहाँ गत वैशाखमा घर फर्काउनु भएको थियो। भारतमै काम गरेर परिवारले हालै पक्की घर पनि बनाएको थियो। पक्की घर छेउमै छाउगोठ पनि बनाइएको छ। उनी र छोराहरू मात्र घरमा थिए, अरू सबै भारततिर छन्। जेठाजु नाता पर्ने सिद्ध भन्नुहुन्छ, छोराहरू पढ़ाउनकै लागि घर फर्किनु भएको हो, नत्र उहाँ पनि भाइसँगै सुरतमा काम गर्नुहुन्थ्यो। कमलाका सासू ससुरा पनि भारतमै काम गर्छन्। घरमा कोही नभएपछि उहाँको शव अस्पतालमै छ। आफन्तका अनुसार कमलाका श्रीमान र सासू ससुरा आज बिहान मात्र भारतबाट आइपुग्ने भनिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकबाट फ्याटी लिभर प्रकोप बाक्लिँदै शीर्षकको स्वास्थ्य सम्बन्धी खबर लिँदैछौ। काठमाडौँकी 40 वर्षीय एक महिला एक साता अघि वीर अस्पताल पुग्नुभयो। बान्ता भएपछि परिवारले उहाँलाई उपचारका लागि वीर अस्पतालमा पुर्याउनु भएको थियो। उहाँले रक्सी नपिउने भएकाले चिकित्सकले लिभर सिरोसिस कलेजो कड़ा हुने वा बिग्रिने अवस्था भएको शंका नै गरेनन्। थप खोजी हुँदै गयो, अरू रोग नदेखिएपछि कलेजोको जाँच गरियो। अन्तत लिभर सिरोसिस नै भएको पत्ता लाग्यो। हाल वीरकै आईसीयूमा उहाँको उपचार भइरहेको छ। उपचारमा संलग्न वीर अस्पताल कलेजो विभागका प्रमुख डाक्टर सुधासु केसीका अनुसार अत्यधिक मोटोपनाका कारण ती महिलालाई लिभर सिरोसिस भएको रहेछ। मोटोपनाले शुरूमा कलेजोमा बोसो फ्याटी लिभर भएको, समयमै नियन्त्रण नगरिएका कारण लिभर सिरोसिस भएको डाक्टर केसीले बताउनुभयो। रगत नै बान्ता हुन थालेपछि उहाँ अस्पताल पुग्नु भएको थियो। अरू जाँच्दा केही देखिएन, कलेजोमा सिरोसिस भएको देखियो, डाक्टर केसीले भन्नुभयो। कलेजोमा बोसो जम्न थाले लगत्तै नियन्त्रणका लागि उपचार नभएकाले ती महिलाको कलेजो बिग्रिएको डाक्टर केसीले बताउनुभयो। उहाँमा मोटोपना धेरै भएपछि कलेजोमा बोसो जमेको हो, त्यही बोसोले कलेजो खाइदियो, उहाँले भन्नुभयो। फ्याटी लिभरका कारण अनेक समस्या हुने ती महिला एक्ली भने होइनन्। यस्ता महिला वीरमा सयौं आउने गरेको कलेजो रोग विभागले जनाएको छ। विभाग प्रमुख डाक्टर केसीको अनुसार नेपालमा कलेजोमा बोसो जम्मा हुने रोगले जनस्वास्थ्य क्षेत्रमा समस्याकै रूप लिइसकेको छ। अस्पतालकै कलेजो रोग विशेषज्ञ तथा वीर अस्पतालका निर्देशक डाक्टर दिलीप शर्माले नेपालमा यो समस्याले भित्रभित्रै प्रकोपको रूप लिइसकेको बताउनुभयो। फ्याटी लिभर भित्रभित्रै घर घरमा फैलिएको छ, उहाँले भन्नुभयो। यो समस्या नेपालमा 20-40 वर्षभित्रको उमेर समूहमा बढ़ी देखिन्छ। पछिल्लो समय यो समस्या युवाहरूमा झनै बढ़दै गएको छ। नेपालका हकमा 3 दशक यता फ्याटी लिभरको समस्या बढ़दै गएको निर्देशक शर्माले बताउनुभयो। उहाँका अनुसार नेपाल तथा दक्षिण एसियामा भयावह बनिसकेको छ। तथ्याङ्क अनुसार हरेक 3 व्यक्तिमध्ये एकजनामा कलेजोमा बोसोको समस्या छ। यसको अर्थ 100 मध्ये 30% हाराहारीमा यो समस्या हुनु हो। विश्वमा कुल जनसंख्याको 5-10% जनसंख्यामा यो समस्या देखिएको अन्तर्राष्ट्रिय तथ्याङ्क छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट लागू औषधको अखाड़ा बन्दै कर्णाली शीर्षकको सामग्री लिँदैछौ। कर्णालीमा पछिल्लो समय लागू औषधको दुर्वेसन बढ़िरहेको छ। सरकारी तथ्याङ्क केलाउँदा कर्णालीमा दुर्वेसन चिन्ताजनक ढंगले बढ़दै गएको पाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कर्णाली प्रदेशका 10 वटै जिल्लामा गरी लागू औषध दुर्वेसन तथा ओसार प्रसार सम्बन्धी 160 वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा जम्मा 106 वटा मुद्दाहरू दर्ता भएका थिए। कर्णाली प्रदेशको राजधानी सुर्खेतको छिमेकी जिल्लाहरू बाँके र बर्दियासँग खुला सीमानाका भएका कारण भारतबाट लागू औषध सहजै कर्णाली भित्रिने गरेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको हिमालय टाइम्सबाट क्यान्सरका दुर्लभ र महँगा औषधि निशुल्क शीर्षकको समाचार लिँदैछौ। अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न उहाँको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलीफले 37 प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो भाग नेपाल आइपुगेको हो। यसअघि मन्त्री पौडेलले यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो। डाइरेक्ट रिलीफले वान हट वर्ल्ड वाइड संस्था मार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै उहाँले औषधि अभावमा विदेश गएर महँगो खर्च गर्नुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त भएको बताउनुभयो। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। विद्युत खरिद बिक्री सम्झौतामा एकरूपताको तयारी शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। विद्युत नियमन आयोगले विद्युत खरिद बिक्री पीपीए सम्झौताको ढाँचा पुनरावलोकन गर्ने भएको छ। हाल प्रयोगमा रहेका ढाँचाको प्रणालीगत आवश्यकता तथा लगानीकर्ताको व्यावहारिक जटिलतालाई सहज बनाउने गरी पुनरावलोकन गर्न लागि हो। आयोगका अध्यक्ष राम प्रसाद धितालका अनुसार अहिले आयोजनामा हुने लगानी अनुसार फरक फरक पीपीए हुँदै आएको छ। विशेष गरी विद्युत प्राधिकरण अन्तर्गतका सहायक कम्पनी मार्फत निर्माण हुने आयोजना चिलिमी रसुवागढ़ी लगायतमा एक किसिमको विदेशी लगानी रहेका खिम्ती भोटेको सीमाहरूको र निजी लगानीकर्ताले निर्माण गर्ने आयोजनाको लागि पीपीएको ढाँचा फरक फरक छ। सबैमा एकरूपता ल्याउने र सबै लगानीकर्ताको लागि बराबर व्यवहार हुने गरी काम गर्न लागि हो, अध्यक्ष दितालले भन्नुभयो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। अन्तिम छेडमा बंगलादेशसँग नेपाल स्तब्ध शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। खेलको अन्तिम प्रहारमा बंगलादेशले गोल गरेपछि साफ वुमेन्स युथ 20 च्याम्पियनशीपमा नेपाल आइतबार बंगलादेशसँग 3-2 पराजित भएको छ। यो जीतले बंगलादेश उपाधिका लागि बलियो प्रत्याशी बनेको छ, तर डबल राउण्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगितामा नेपाल समूह पुनरागमनको अवसर भने हुनेछ। कुल 4 टीम सम्मिलित प्रतियोगिताको अन्तिम खेलमा फेरि एकपल्ट बंगलादेश र नेपाल नै भिड्नेछन् र यसले नै सम्भवतः च्याम्पियन टीमको निर्णय गर्नेछ। जीतले बंगलादेशको 2 खेलबाट 6 अंक भएको र 3 स्थानमा छ। नेपाल र भूटान समान 3-3 अंकमा छन्। प्रतियोगिताका बलिया दुई टीम बीचको खेल रोमाञ्चक बराबरीतर्फ अग्रसर भइरहेका बेला बंगलादेशका लागि श्रीमती तृष्णा रानी सरकारले निर्णायक गोल गरिन्। उनले दोस्रो हाफमा इन्जुरी समयको 8 मिनटमा गोल गरिन्। त्यससँगै खेल पनि सकिएको थियो। त्यसअगाडि नेपालले 2 गोलले पछाडि परेको स्थितिबाट खेललाई 2-2 बराबरीमा ल्याएको थियो। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। तीन वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा आदिल शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। अलराउण्डर आदिल अन्सारी आलम 3 वर्षपछि नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको प्रशिक्षणमा फर्किनु भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो आदिलसहित 32 खेलाड़ीलाई आसन्न आईसीसी T20 विश्वकप अन्तर्गत एशिया तथा पूर्वी एशिया पेसिफिक छनौटका लागि प्रारम्भिक छनौटमा बोलाएको हो। 2079 साल पुस 9-27 भएको नेपाल T20 लीगमा स्पट र म्याच फिक्सिङको आरोपमा मुछिएका कारण आदिल 3 वर्ष घरेलु क्रिकेटबाट बाहिर हुनुहुन्थ्यो। टी ट्वेन्टी लीगमा अलराउण्डर आदिलसँगै महबूब आलम, नितेश शाह, नवीन कडेल र रवि माझी विरूद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले 5 फागुन 2079 जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो। ज्ञानले अनुसन्धान चलिरहेका भन्दै घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाएको थियो, तर अहिले उहाँको प्रतिबन्ध फुकुवा भइसकेपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि बोलाइएको छ। यो प्रसंग नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।